पातला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ दिहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफ दिहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म दानसिंह डंगौरा।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी आदिवासी जनजाति समुदायको अधिकारको सवालमा संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि थाई मञ्चका उपाध्यक्ष तथा एसिया प्रतिनिधि संघ आदिवासी जनजातिहरूको अवस्था कस्तो रहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। नेपालमा आदिवासी जनजातिहरूको जनसंख्या सबैभन्दा बढी छ, तैपनि आदिवासी जनजाति समुदायहरू राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा पछाडि पर्दै गइरहेका छन्। नेपाल सरकारले आईएलओ 169 जस्ता जल, जंगल र जमिनमा आदिवासी जनजातिहरूको अग्राधिकार हुने भनेर अनुमोदन गरेको भए पनि आदिवासी समुदाय ती अधिकारबाट वञ्चित हुँदै आएका छन्। आदिवासी जनजाति समुदायलाई राज्यको मूलधारमा ल्याउन र अधिकार प्राप्तिका लागि कसरी अगाडि बढ्नु पर्ला त आजको कार्यक्रम जवाफदेहितामा यसै विषयमा केन्द्रित भएर संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि थाई मञ्चका उपाध्यक्ष तथा एसिया प्रतिनिधि फुलमान चौधरीसँग गरिएको कुराकानी यहाँहरूमाझ सुनाउन गइरहेको छु। सबैभन्दा पहिला हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत छ।
धन्यवाद।
अब हामी कार्यक्रम शुरू गरौं। अब यो आदिवासी भन्नाले कसरी बुझ्न सकिन्छ?
अब आदिवासीको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै पनि निश्चित भौगोलिक क्षेत्रमा आदिमकालदेखि बस्दै आएको कुनै समुदायलाई बुझ्न सक्छौँ।
पछिल्लो समय दशनामी समुदायले पनि हामी आदिवासी हौ भनेर आवाज उठायो। के यो दशनामी समुदाय र अन्य यो ब्राह्मण क्षेत्रीय समुदायले पनि हामी आदिवासी हौ भनेर आवाज उठाए, के उनी उहाँहरू पनि आदिवासी नै हो तपाईँको विचारमा?
अब होइन, अब यस्तो छ, अब आदिवासी जनजातिहरूको जुन एक खालको अन्तर्राष्ट्रिय परिभाषा छ, त्यो परिभाषा अनुसार दशनामी हो या ब्राह्मण क्षेत्रीहरू त्यो परिभाषाभित्र आउँदैनन् र उहाँहरूको दावेदार के छ भने के अरे हामी पनि प्रापूर्व कालदेखि कुनै ठाउँमा या कुनै देश कुनै भौगोलिक क्षेत्रमा हामी बस्दै आएका हौ, त्यसकारण हामी पनि त्यो क्षेत्रको आदिम बासिन्दा हौ भनेर जुन दावी गर्छ, त्यो दावी जस्तै अन्तर्राष्ट्रिय श्रम संगठनको र अन्तर्राष्ट्रिय समुदायले संचार संघ लगायत अन्य निकायहरूले चाहिँ जुन एक खालको परिभाषा एक किसिमको जुन मापदण्ड बनाएको छ, त्यो मापदण्ड अनुसार ब्राह्मण क्षेत्री दशनामीहरू त्यो भित्र पर्दैनन्।
आदिवासीहरूको पनि फरक फरक पहिचान छ र
छ नि, किनकि आदिवासी जनजाति भनेको जस्तो तपाईँको संसारभर 70 वटा देशमा तपाईँको 370 मिलियन भन्दा बढी आदिवासी जनजातिहरूको बसोबास छ, तर तिनीहरूको पनि आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै रीतिरिवाज फरक फरक खाली छ आदिवासी जनजातिभित्र नै, किनकि ठाउँ परिवेश अनुसार अनि ती आदिवासी जनजातिहरूको चलन चल्ती उठ बस खानपिन भिन्दा भिन्दै नै छ।
तर यो आदिवासी समुदायभित्रबाटै पनि जस्तै अब नेपालकै कुरा गरौँ न, राणा थारू समुदाय पनि हाम्रो माग चाहिँ पूरा भएको छैन, हामी चाहिँ आदिवासी जनजातिमा सूचीकृत भएका छैनौ भनेर विगत केही वर्षदेखि नै आवाज उठाउँदै आएका छन्।
हो हो, यो यो एकदम राम्रो कुरा हो, किनकि यो राष्ट्रले चाहिँ एउटा आइडेन्टिटी दिनुपर्छ। जसरी नेपाल सरकारले 59 जात जातिलाई चाहिँ एउटा आदिवासी जनजातिहरूलाई हुन् भनेर सूचीकृत गरेको छ, र त्योभित्र राणा थारूहरू पनि पर्ने गरी अब त्यो सूचीकृत गर्नुपर्छ। र जुन राणा थारूले जुन आफ्नो अधिकारको लागि दाजुबाज आवाज आवाज उठाइराखेका छन्, त्यो जायज नेपाल सरकारले चाहिँ पहिचान दिने गरी उनीहरूको अधिकारलाई सूचित गराउनको लागि नेपाल सरकारले यो कुरा, यो मुद्दालाई, यो सवाललाई चाहिँ एड्रेस गर्नुपर्छ।
जस्तै यो आदिवासी र जनजातिमा के फरक छ?
अब यसमा अलिकति केही अब घट्टै हेर्दाखेरि उसको लागे तापनि अलिकति फरक छ। जस्तै मैले भने सुरुमा आदिमकाल, आदिम भनेको परापूर्व कालदेखि बस्दै आएको, कुनै निश्चित भूगोलमा आफ्नै संस्कार आफ्नै मौलिक परिवेशभित्र बसेको, जस्तै नेपाल भनेको त आधुनिक नेपाल निर्माण हुनुभन्दा पहिले बसोबास बस्दै आएका, जस्तै अहिलेको जुन नेपाल छ नि, आधुनिक नेपाल छ नि, त नेपालको सीमाङ्क हुनुभन्दा पहिले अथवा नेपालको राजनीतिक भौगोलिक सीमाङ्कन हुनुभन्दा पहिले जुन बस्दै आएको जुन एक एउटा समुदाय छ त्यसलाई हामी आदिवासी भनेर नेपालको सम्बन्धले बुझ्दछ। र अरू देशमा पनि, अरू अन्तर्राष्ट्रिय अरू अरू विश्वको अरू देशहरूमा पनि त्यो देशको परिवेश भन्नाले त्यो देश एउटा राजनीतिक हिसाबले निर्माण हुनुभन्दा पहिले नै त्यहाँ जुन बस्दै आएको जुन समुदाय हुन्छ त्यसलाई हामीले आदिवासी भनेर बुझ्न सक्छौँ। अनि जनजाति पनि त्यही भित्र, जस्तै जनजाति आदिवासी उस्तै उस्तै भए तापनि अलिकति केही मौलिक कुराहरू खानपिन उद्वस र भौगोलिक क्षेत्र अब केही चाहिँ फरक छ, तर जनजाति नै आदिवासी हुन सक्दैन, तर आदिवासी भित्र जनजाति हुन सक्छ।
जस्तै अब आदिवासीको पछाडि आदिवासी दलित, आदिवासी क्षेत्री, आदिवासी ब्राह्मण त्यसो पनि त भन्न सकिन्थ्यो नि, यो आदिवासीको पछाडि जनजाति मात्रै किन लगाउनु परेको होला?
त्यो अलि होइन, ब्राह्मण मैले अघि नै भने नि, कुनै पनि कुनै एउटा निश्चित भौगोलिक स्थानमा आधुनिक के अरे राज्य स्थापना हुनुभन्दा पहिले जो बस्दै आएको एउटा समुदाय त्यसलाई हामी भन्न सक्छौँ, किनकि तिनीहरूको इतिहास त यति लामो छ कि सयौँ वर्ष हजारौँ वर्ष पुरानो छ नि। जस्तै अरू अरू जनजातिको हेर्दाखेरि त उनीहरूको त अरू ठाउँबाट माइग्रेट भएको इतिहास छ, अनि तर जो आदिवासी जनजातिहरूको इतिहास हेर्दाखेरि उनीहरूको इतिहास जुन ठाउँमा छ त्यही ठाउँको चाहिँ अब हजारौँ वर्षदेखि बढ्दै आएको इतिहास छ। तर अरूले दावेदार गरेर पनि हामी जब ब्राह्मण जनजाति अथवा क्षेत्रीय जनजाति त्यो हुन सक्दैन, किनकि त्यो त एउटा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार त त्यसलाई चाहिँ छुट्याएकै छ नि। त्यो ब्राह्मण क्षेत्रीहरूलाई चाहिँ आदिवासी जनजाति भनेर भन्नुपर्छ भन्ने कुरो त त्यो त्यो परिभाषाभित्र त्यो मापदण्डभित्र पर्दै पर्दैन भनेपछि उनीहरूलाई किन हामी जनजातिभित्र राख्ने?
नेपालमा आदिवासी जनजातिहरूको अवस्था कस्तो छ अहिले?
तपाईँले उठाएको कुरो के भने, यो नेपालको जुन आदिवासी जनजातिको अब ठ्याक्क अब तपाईँले भने अनुसार चाहिँ अवस्था भन्दाखेरि धेरै कुराहरू केलाउनु पर्छ, जस्तै राजनीतिक अवस्था, सामाजिक अवस्था, शैक्षिक अवस्था, त्यो त्यो सबैलाई चाहिँ केलाउनु पर्छ। तर समग्र हेर्दाखेरि आदिवासी जनजातिहरूको एउटा राज्यमा जुन खालको पहुँच हुनुपर्ने हो, राज्यको हरेक अङ्गमा राज्य निर्माण गर्नको लागि अथवा राज्यको जुन एउटा मुख्य अङ्गहरूमा निर्णय गर्ने एउटा उच्च तहमा त्यो खाले चाहिँ आदिवासी जनजातिहरूको पहुँच छैन। भनेको मतलब राष्ट्र निर्माण गर्नको लागि र गराउनको लागि जुन एक खालको राष्ट्रको चाहिँ प्रमुख अङ्ग हुन्छ, जुन निकाय हुन्छ, ती अङ्गहरूमा चाहिँ अर्थपूर्ण तरिकाको चाहिँ सहभागिता छैन, जसले गर्दाखेरि आदिवासी जनजातिहरूको हरेक जुन सामाजिक अधिकार, राजनीतिक अधिकार, धार्मिक अधिकार कुण्ठित भएको छ। र त्यो कुरालाई चाहिँ जबसम्म आदिवासी जनजातिहरूको ती अङ्गहरूमा नगइन्जेलसम्म चाहिँ नेपाल सरकारले आदिवासीहरूको सबै अधिकार सुनिश्चित हुन्छ भन्ने कुरो चाहिँ ग्यारेन्टी छैन। त्यसकारण नेपालको सन्दर्भमा आदिवासी जनजातिहरूको आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक सबै कुराहरू हेर्दाखेरि यो गम्भीर छ, यो समस्याले भरिएको त्यो अवस्था छ। एउटा चाहिँ अब स्टेटले चाहिँ राज्यले चाहिँ सोच्नुपर्छ।
आदिवासी समुदायभित्र पर्ने राउटे र माझी समुदायको पेसा अहिले निकै संकटमा परेको छ, अब उहाँहरूको जीविकोपार्जनको विकल्प के छ तपाईँको विचारमा?
यो त अब राज्यले सोच्ने कुरा हो होइन, माझीको राउटेहरूको होइन, किनकि नेपाल सरकारले संविधानमा पनि अथवा अरू थुप्रै कुराहरू आदिवासी जनजातिहरूको लागि अधिकार सुनिश्चित गराउनको लागि नीति नियम ऐन कानून कार्ययोजनाहरू बनाएको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विभिन्न खाले सम्झौताहरूमा घोषणा पत्रहरूमा हस्ताक्षर गरेको छ, तर त्यो चाहिँ प्रभावकारी तरिकाले कार्यान्वयन नभएको कुरा कारणले गर्दाखेरि तपाईँको अब यो राउटे माझी अनि अरू मुसाहर अरू आदिवासी जनजातिको अवस्था साह्रै नाजुक छ र सरकारले चाहिँ यो अलिकति अहिले जोखिमपूर्ण अवस्थामा रहेका आदिवासी जनजातिहरूको लागि एउटा विशेष प्याकेजको रूपमा चाहिँ कार्यक्रम ल्याउनुपर्छ, जसले गर्दाखेरि उनीहरूको जीविकोपार्जन गर्नको लागि सहज होस्, यो चाहिँ अब सरकारले चाहिँ सोच्नुपर्छ।
नेपाल सरकारले आईएलओ 169 अधिकार अनुमोदन गरिसकेको छ, तैपनि आदिवासी समुदायले चाहिँ प्राप्त गर्न सकेको छैन, यसको कारण के हुन सक्छ?
अब एकदम राम्रो कुरो गर्नुभयो। यो तपाईँको नेपालको लागि प्रथा भएर नेपालको चासोमा नेपालको आदिवासीहरू लागि चासोको विषय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि यो आइलो कन्भेन्सन सम्बन्धीमा निकै चासोपूर्ण तरिकाले हेरिराखेका छन्, किनकि नेपाल सरकारले आइलो 169 कन्भेन्सनलाई रेटिफाई गरेको 10 वर्ष पुग्यो होइन, र 10 वर्षसम्म पनि आइलो कन्भेन्सनलाई प्रभावकारी तरिकाले कार्यान्वयन गरेन र कार्यान्वयन नगरेपछि अब आदिवासी जनजातिहरूको अधिकार त्यसै हनन भइहाल्यो अधिकारहरू। त्यसकारण नेपाल सरकारले चाहिँ एउटा कन्भेन्सनमा भनिएको कुराहरू, कन्भेन्सनमा लेखिएको कुराहरू, जो के कुराहरू आदिवासी जनजातिहरूको लागि लेखिएको छ त्यो कन्भेन्सनभित्र, त्यही अनुसार चाहिँ नेपाल सरकारले कानून बनाएर चाहिँ कार्ययोजना बनाएर काम गर्नुपर्ने हुन्छ, तर त्यो गरेन, एकदम दुर्भाग्यको कुरो। तर हामी 10 वर्षसम्म चाहिँ आइलो कन्भेन्सनमा नेपाल सरकारले हस्ताक्षर गरे तापनि त्यो आइलो कन्भेन्सनको मा भएको कुराहरूलाई हामी उपभोग गर्न पाएनौँ, यो भनेको राजनीतिक अस्थिरताको कारण चाहिँ हामीले त्यो आइलो कन्भेन्सनलाई उपभोग गर्न पाएनौँ। त्यसो अझ अहिले पनि अब 10 वर्षपछि 10 वर्षसम्म कुनै पनि देशले कुनै निश्चित समुदायको अधिकार सुनिश्चित गर्ने कुनै अधिकार हुँदैन, तर 10 वर्षसम्म हामी त्यो आइलो कन्भेन्सनलाई हामी उपभोग गर्न पाएनौँ र यसमा मुख्य जिम्मेवार भनेको नै सरकार हो। अब सरकारले अब 10 वर्षसम्म अब त्यो हस्ताक्षर गरे तापनि त्यो कार्यान्वयन गर्न नसक्ने भनेको त सरकार असफल हो नि, त्यसमा यो दुर्भाग्य हो। अब यसमा अझ पनि अब कार्यान्वयन गर्नको लागि नेपाल सरकारले ऐन बनाएर नीति नियम बनाएर कार्ययोजना बनाएर अघि बढ्नुपर्छ।
अन्य राष्ट्रका आदिवासी र नेपालका आदिवासीमा तपाईँ के फरक पाउनुभयो?
धेरै फरक छ हेर्नुहोस्, हामी अहिले हामी नेपालको आदिवासी चाहिँ खान बस्न लाउनको लागि एकदम आधारभूत जुन आवश्यकता हुन्छ नि त्यसैको लागि नै हामी अब लगिराखेका छौँ। तर तपाईँको अलिकति अरू विकसित मुलुकहरूमा आदिवासीहरूको अवस्था हेर्नुभयो भने तपाईँको युरोपतिर तपाईँको ल्याटिन अमेरिकातिर हेर्नुभयो भने उनीहरूको माग अलिक फरक खाले छ, किनकि उनीहरूको लागि चाहिँ त्यो देशका सरकारले चाहिँ अब छिट्टै किसिमको चाहिँ कार्ययोजना अनि तपाईँको पार्लियामेन्टमा पनि एउटा विशेष सुविधा प्रावधान बनाएर उनीहरूको चाहिँ चिन्तालाई सवाललाई समाधान गर्नको लागि समिति अनि बनाएको हुन्छ, जस्तै तपाईँको युरोपमा सानी पार्लियामेन्ट छ, त्यो भनेको छुट्टै के अरे आदिवासी जनजातिहरूको लागि नै त्यो बनाइएको एउटा प्रावधान हो, नेपालमा त्यस्तो छैन। त्यसकारण अब हामी चाहिँ अहिले पनि नेपाल सरकारले चाहिँ आधारभूत बेसिक कुराहरूलाई नै पुरा गर्नुपर्छ भनेर हामी लडिराखेका छौँ होइन, तर अरू देशको आदिवासी जनजातिहरू तपाईँको हामीलाई चाहिँ गुणस्तरीय शिक्षा चाहियो अथवा हामी चाहिँ तपाईँको नासाको लागि होइन नासामा चाहिँ विशेष खाले चाहिँ अब वैज्ञानिक बन्नको लागि त्यो खाले चाहिँ छुट्टै तरिकाले चाहिँ हाम्रो आदिवासी जनजातिहरूको चाहिँ के अरे कोटा चाहिँ निश्चित हुनुपर्छ भन्ने किसिमले त्यस्तो त्यस्तो उसमा चाहिँ उनीहरू लडिराखेका छन्, तर हामी सानो बिहान के खाने भन्ने कुरामा नै हामी सरकारसँग चाहिँ लडिराखेका छौँ। भनेपछि समस्याको हिसाबले पनि तपाईँको नेपालको आदिवासी र अरू देशको आदिवासीहरूको त्यो फरक हेर्दाखेरि धेरै आकाश पातलको फरक पाउँछौँ।
अब कार्यक्रमको अन्त्यमा आदिवासी जनजाति अधिकारको सवालमा तपाईँ के भन्न चाहनुहुन्छ?
म त एउटा कुरा के भन्न चाहन्छु भने आदिवासी जनजातिहरूको लागि अधिकार सुनिश्चित गर्ने जति पनि राष्ट्रिय अन्तर्राष्ट्रिय प्रावधानहरू छन्, घोषणापत्रहरू छन्, ट्रिटिजहरू छन्, एग्रिमेन्टहरू छन्, तिनी त्यसलाई चाहिँ प्रभावकारी तरिकाले त्यो कार्यान्वयन गर्नु पर्यो। जस्तै तपाईँको आदिवासी जनजातिहरूको अब छुट्टी खाने कन्भेन्सन आयो एक्सएमए कन्भेन्सन छ, अर्को तपाईँको युएनजिप युनाइटेड नेसन डिक्लेरेसन अन द राइट्स अफ इन्डिजिनियस पिपुल भन्ने अर्को घोषणापत्र छ, आदिवासी जनजातिहरूको अधिकार विश्वव्यापी घोषणापत्र छ नि, त्यो पनि के अरे लागू गर्नु पर्यो। त्यही कारण जति पनि पक्ष राष्ट्रहरू छन् आदिवासीको सवालमा चाहिँ गरिएका बाचाहरू घोषणापत्रहरू सम्झौताहरू त्यो चाहिँ कार्यान्वयन गर्नु पर्यो।
हस्त सर, हाम्रो कार्यक्रममा आफ्नो अमूल्य समय दिएर पनि आफ्नो भनाइहरू राखिदिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। कार्यक्रम जवाबदेता तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगर पालिका 1, भाँसी महेन्द्रनगर कञ्चनपुर। इमेल ठेगाना रहेको छ shuklaphataFM@yahoo.com। फेरि अर्को दिन यस्तै नयाँ विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, सुरेन्द्र पालपाली सँगै म दानसिंह डङ्गोरा पनि विदा माग्छु। नमस्कार।